نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے خلاصہ قرآن میں 28 پارے کے تیسرے رکوع کا آغاز کریں گے، سورۃ صف کے شروع سے. بسم اللہ الرحمن الرحیم. سورۃ صف نام سے ہی ترتیب اور آرگنائزیشن دکھتی ہے، جس طرح کہ ہم 28 پارے کا تھیم دیکھ رہے ہیں کہ گھریلو زندگی اور دین کو ساتھ ساتھ لے کر جانا. اسی طرح سورۃ صف میں ہم دیکھیں گے کہ دین کے کام کرنے والوں کے اندر کیا صفات ہوں اور کیا خوبیاں ہوں کہ جس کی وجہ سے اللہ تعالیٰ کی مدد ان تک آئے. اللہ کے نام سے جو بے انتہا مہربان اور رحم فرمانے والا ہے. سبح للہ ما فی السماوات و ما فی الارض وهو العزیز الحکیم. اللہ کی تسبیح کی ہے ہر اس چیز نے جو آسمانوں اور زمین میں ہے، اور وہ غالب حکمت والا ہے. اے لوگوں جو ایمان لائے ہو، تم کیوں وہ بات کہتے ہو جو کرتے نہیں؟ اللہ کے نزدیک یہ سخت ناپسندیدہ حرکت ہے، تم کہو وہ بات جو کرتے نہیں. اللہ کو تو وہ لوگ پسند ہیں جو اس کی راہ میں سیسا پلائی دیوار کی طرح کھڑے ہو جاتے ہیں، یعنی صفے باندھ کر لڑتے ہیں گویا کہ وہ ایک سیسا پلائی ہوئی دیوار ہے. سورۃ صف میں اللہ تعالیٰ نے کائنات کی مثال دے کر ہم سب کو ایک میسج دیا، اور وہ یہ ہے کہ اگر تم دین کے کام کرنا چاہتے ہو تو تمہیں آپس کے تفرقے اور آپس کی اونچ نیچ ختم کرنی پڑے گی. اور تو وہ کہتے کیوں ہوں؟ سورۃ بقرہ میں ہم نے دیکھا تھا کہ اتامرون الناس بالبر وتنسون انفسکم، یہ تھا کو کہتے ہو اپنے آپ کو بھول جاتے ہو. یہاں دیکھیے انداز فرق ہے، لما تقولون ما لا تفعلون، دونوں میں ہلکا سا فرق ہے باریکی کے اعتبار سے، لیکن دونوں باتوں کو اگر سامنے رکھیں تو یہاں سے ایک مزاج دکھتا ہے کہ دین کے معاملات میں سب سے پہلے کسی کام کی آفر آئے تو خود کو آف پیش کرو. جو بات دوسروں کو سکھاتے ہو پہلے خود کو سکھاؤ. جب دوسروں سے توقع کرتے ہو کہ تمہاری بات کو سن کر وہ عمل کرنے لگ جائیں، تو تم خود اپنی بات کو سن کر عمل کیوں نہیں کرتے؟ یہ صورت غزوہ احد کے قریب کے درمیان میں نازل ہوئی. ہم نے دیکھا کہ غزوہ احد میں ایک چھوٹی سی بھگدڑ کی وجہ سے جیتی ہوئی جنگ ہار میں بدلتی ہوئی دکھی، اور اس کی وجہ سے مسلمانوں کے گروہ کو ایک بہت بڑا نقصان ہوا. اسی بات کو بنیاد بنا کر اللہ تعالیٰ نے یہاں یہ بتا دیا کہ اللہ کو وہ گروہ پسند ہے کہ جس کے اندر اس قسم کا اتحاد ہو کہ دشمن جتنی مرضی فتنوں اور تیروں کی بارش کر دیں، فتنے پھیلانے لگیں یا تیر اندازی کریں، لیکن مسلمان اس طرح سے ایک سیسا پلائی دیوار ہوں کہ اسلام کی دیوار خوبصورت بنے. یہاں اگر آپ اس دیوار کو اسلام کی دیوار لکھ لیں تو پھر آپ دیکھیں کہ آج کے دور میں بھی اسلام کے ساتھ جو مسائل ہیں، باہر کے لوگ کچھ نہیں کر سکتے، کچھ نہیں بگاڑ سکتے، چاہے وہ ارادہ کریں کہ لیطفی نور اللہ بی افواہہم. جب تک مسلمان ایک ہوں، جب تک مسلمان اپنے دین سے پیار کرنے والے اور اس میں پک اینڈ چوز ہونے کی بجائے افتومنون بعد الکتاب و تکفرون بعد، اس کے اوپر عمل نہ کریں، بلکہ ادخل فی السلم کافہ کی صورت میں پورے کے پورے اسلام پر عمل کرنے والے ہوں، تو ایک ایسی مضبوط عمارت بنے گی اسلام کی کہ جس کے اندر دشمن چاہنے کے باوجود بھی کوئی سوراخ نہیں ڈال سکتے. اور اسی میں اللہ تعالیٰ نے آگے جا کے ہم دیکھیں گے کہ حضرت موسیٰ کی مثال دے کے بتایا. آئیے دیکھتے ہیں. وَإِذْ قَالَ مُوسَىٰ لِقَوْمِهِ يَا قَوْمِ لِمَ تُؤْذُونَنِي وَقَدْ تَعْلَمُونَ أَنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ. اور یاد کرو موسیٰ کی وہ بات جو اس نے اپنی قوم سے کہی تھی کہ میری قوم کے لوگوں، تم مجھے کیوں اذیت دیتے ہو، حالانکہ تم خوب جانتے ہو کہ میں تمہاری طرف اللہ کا بھیجا ہوا رسول ہوں. پھر جب انہوں نے ٹیڑھ اختیار کی تو اللہ نے بھی ان کے دل ٹیڑھے کر دیے. اللہ فاسقوں کو ہدایت نہیں دیتا. یہاں دیکھیے کہ اللہ نے امت مسلمہ کو موسیٰ علیہ السلام اور اس کے اگلی آیت میں عیسیٰ علیہ السلام کے رویے سے یہ بتا دیا کہ وقت کے نبی کا ساتھ چھوڑنے کا نقصان کیا ہوتا ہے. حقیقت یہ ہے کہ لوگ کسی بھی گروہ کے ساتھ بڑے سکون سے کام کر رہے ہوتے ہیں، یہاں تک کہ بیچ میں کوئی ایسا رخنا آ جاتا ہے، بیچ میں کوئی آؤٹ سائڈ کی ایسی سوچ آ جاتی ہے کہ جس کی وجہ سے پھر انسان کا مزاج بکھر جاتا ہے، ٹیڑھا ہوتا ہے. دنیاوی زندگی میں دیکھ لیجئے، ایک لڑکی اپنے شوہر کے ساتھ آرام سے جیتی ہے، بیچ میں کہیں کوئی آؤٹ سائڈر آ گیا، کوئی باہر کا خوبصورت انسان آ گیا، یا کسی نے باہر سے شوہر کے خلاف بات کر دی، یا کسی دوسرے کے شوہر کو ذرا अपने शौहर से ज्यादा लाड उठाते हुए देख लिया तो बस वहीं टेढ़पन आ गई। जो ही दिल टेढ़े होते अल्लाह फिर उससे हिदायत की तौफीक छीन लेता है। फिर वो शौहर जिसके साथ हो सकता है साल से रह रही थी, अब वो अच्छा नहीं लगेगा। हिदायत के साथ भी कुछ इसी तरह का मामला है। अल्लाह ताला कहते हैं कि ऐसी कौम को हमेशा अपने लिए माफ़ी मांगनी चाहिए कि अल्लाह के नबी जिनको अल्लाह ने मक्का में आपके सामने भेज दिया, जिन्होंने किस तरह अंधेरों से रोशनियों में बुलाया, अब उनको छोड़कर यहूद नसारा और उन जैसे मुनाफिकीन की तरफ भागोगे कि जिन्होंने इस्लाम को एक खेल बना लिया। सच्चा इस्लाम लोगों को सख्त लगता है, ढीला ढाला इस्लाम लोगों को फ्लेक्सिबल लगता है, वेरी कॉम्प्रोमाइजिंग लगता है। तो अल्लाह ताला कहते हैं कि ये बात तुम सब के लिए एक मियार की है कि तुमने वो काम नहीं करने जो ईसा और मूसा की कौमों ने किए। वइस काल ईसा इब्न मरियम, और याद करो ईसा इब्न मरियम की वो बात जो उन्होंने कही थी कि बनी इसराइल मैं तुम्हारी तरफ अल्लाह का भेजा हुआ रसूल हूँ, तस्दीक करने वाला हूँ इस तौरात की जो मुझसे पहले आई हुई मौजूद है, और बशारत देने वाला हूँ एक रसूल की जो मेरे बाद आएगा और उसका नाम अहमद होगा। यह आयत कितनी बड़ी दलील है क्रिश्चियंस को इस्लाम की तरफ दावत देने की कि देखो उनकी तो अपनी किताबों में अल्लाह के नबी का तذکرہ था और उनका तो अपना नबी हमें ये बता रहा है कि वो शख्स अहमद नाम का होगा, लेकिन हुआ क्या? فَلَمَّا جَاءَهُمْ بِالْبَيِّنَاتِ قَالُوا هَذَا سِحْرٌ مُبِينٌ, मगर जब वो इनके पास खुली खुली निशानियाँ लेकर आए तो इन्होंने कह दिया ये तो खुला धोखा है। नऊज़ु बिल्लाह, यानी उनको उस वक्त ये बात धोखा लगा। فَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ الْكَذِبَ وَهُوَ يُدْعَى إِلَى الْإِسْلَامِ, अब भला इस शख्स से बड़ा ज़ालिम और कौन होगा जो अल्लाह पर झूठ बांधे हालांकि इसे इस्लाम के आगे सर ताज झुका देने की दावत दी जा रही हो। ऐसे ज़ालिमों को अल्लाह हिदायत नहीं देता। يريدون ليطفئوا نور الله بأفواههم والله متم نوره ولو كره الكافرون, और ये लोग अपने मुंह की फूकों से अल्लाह के नूर को बुझाना चाहते हैं जबकि अल्लाह का फैसला ये है कि अपने नूर को पूरा करके फैला दे, ख्वाह काफिरों को ये कितना ही नागवार हो। वही तो है जिसने अपने रसूल को हिदायत और दीन हक के साथ भेजा ताकि इसे पूरे के पूरे दीन पर गालिब कर दे, मुशरिकीन को ये कितना ही नागवार गुजरे। देखिए सूरत के आगाज से बात चली और यहाँ पे आके उसका बिल्कुल अरूज दिखता है, और वो क्या कि अगर गलबा इस्लाम चाहते हो, अगर नबी के मिशन के राही चाहते हो, तो तुम्हें किस तरह से अल्लाह के काम इस तरह कंधे से कंधा मिलाकर, काम से काम मिलाकर, बीच में फुर्सत नहीं, बीच में सहूलत नहीं, आराम नहीं, बीच में कहीं ऐश खुशी नहीं, तुम्हारा आराम तुम्हारी नमाज में, तुम्हारा सुकून तुम्हारे काम में हो। इस तरह का गिरोह जब तैयार हो जाता है जिसको अपने आराम से ज़्यादा लोगों का आराम प्यारा हो, जो लोगों की गुमराही को दूर करने के लिए जलने और तड़पने वाला हो, फिर अल्लाह उनको एक फौलादी जिस्म दे देता है, दोनी मिन की ठोकर से सहराओ दरिया, ये गाजी ये तेरे पुर असरार बंदे। फिर उनके अंदर एक ऐसी जोश आ जाता है कि चलते हैं तो थकते नहीं, भूख है तो भूख से मरते नहीं, लड़ते हैं तो एक एक बंदा चार चार बंदों से लड़ जाता है। और अगर आप देखें तो सहाबे कराम की कैफियत इन आयतों से आपको बहुत अच्छी दिखती है। एक बेलॉस काम करने वाले शख्स को अल्लाह ताला हकीकत में ऐसे असबाब दे देता है जिसका कोई सोच भी नहीं सकता। हम तो ये कहते हैं ना कि फरिश्ते नाजिल होते हैं, लेकिन आप देखिए फरिश्ते उस दौर में नाजिल हुए जबकि अंबिया कराम थे और उसकी गवाही भी मिल गई। आज के दौर में अगर आप देखना चाहते हैं ना कि आपने दीन के काम को किस दर्जे पे लेके रखा है, तो आप इस बात पे देखिए कि नामुमकिन चीज़ें मेरे लिए मुमकिन कब होती हैं। दुनिया के काम असबाब के बाद होते हैं, पहले असबाब मुहैया होते हैं फिर काम होते हैं, जबकि दीन के काम पहले काम शुरू हो जाते हैं फिर असबाब मिलते हैं। वही मिसाल याद कीजिए कि एक लगा दो फिर ज़ीरो लगते ही जाएंगे, जब वो खड़े हुए हमने उनको खड़ा कर दिया, और एक को गिरा दीजिए तो लाख भी ज़ीरो में बदल जाएगा। तो याद रखिए कि अगर आप कभी ज़िंदगी में दीन के किसी काम के लिए नॉमिनेट किए जाए तो अपने ईमान को देखें, अल्लाह से मदद मांगिए, हालात को देखें, और फिर बस अल्लाह से मदद मांग के शुरू कर दीजिए। अल्लाह ताला आपके लिए रास्ते बना देगा। बहुत ज़्यादा बाज़ दफ़ा सोच विचार इंसान को बाज़ दफ़ा बहुत सारी चीज़ों से दूर कर देता है। सहाबे कराम की ज़िंदगी अगर आप पढ़ना चाहें तो हयात सहाबा के दरख्शां पहलू, अगर इस सीरीज़ में से कुछ लेक्चर आप सुन के देखिए। हमने यहाँ शुरू की थी अपने साथियों के साथ जब नूरुल्लाह नूर के, हर साथी चाहे वो कोई जंगी साथी थे, चाहे इल्मी शख्सियत थे, चाहे वो कोई मेहनत कर लेते, उसके बाद मैंने साथियों में हमेशा एक ही चेंज देखी और वो था जोश और जज्बा। और कहते थे हम किधर हैं, हम क्यों इतनी जल्दी हार जाते हैं, हम क्यों इतना थक जाते हैं। तो अल्लाह ताला से दुआ है कि हमें उसी नबी का उम्मती बनाते हुए इस गलबा इस्लाम के लिए चुन ले। इसके बाद अब आगे कुछ तिजारतों की बातें हैं। या अय्युहल्लज़ीना आमनु हल अदुल्लुकुम अला तिजारतिन तुन्जीकुम मिन अज़ाबिन अलीम। ऐ लोगों जो ईमान लाए हो, मैं बताऊं तुमको वो तिजारत जो तुमको अजाब अलीम से बचा दे। चाहते मैं और आप, एक डील है, पहले बता दिया कि मिलेगा क्या, अजाब अलीम से बच जाओगे। कौन है जो ना चाहे, सिर्फ इतना ही नहीं बल्कि इसके बाद कुछ और चीज़ें हैं, लेकिन बता दिया कि करना क्या है। नंबर एक, तूमिनून बिल्ला, ईमान लो अल्लाह और उसके रसूल पर, और जिहाद करो अल्लाह की राह में अपने मालों से और अपनी जानों से। करना चाहते हैं, अभी भी दिल नहीं ठुका, तो ज़ालिकुम खैरुल लकुम इन कुंतुम तालमून, अगर तुम कर लो यही तुम्हारे लिए बेहतर है अगर तुम जानो। अजाब अलीम से निजात की बात की, फिर तूमिनूना बिल्ला और तुजाहिदून फी सबीलिल्लाह की बात की, अब फिर कुछ खूबियों का तज़किरा कर दिया कि मिलेंगी क्या। यग़फिर लकुम ज़ुनूबकुम वयुदख़िलकुम जन्नातिन तजरी मिन तहतिहल अन्हार, अल्लाह तुम्हारे गुनाह माफ़ कर देगा और तुमको ऐसे बागों में दाखिल करेगा जिनके नीचे नहरें बहती होंगी, और अब्दी क़याम की जन्नतों में बेहतरीन घर तुम्हें अता फरमाएगा। ज़ालिकल फौज़ुल अज़ीम, ये है बेहतरीन कामयाबी। बस इतनी है नहीं, वह उखरा तुहिब्बूनहा, और एक दूसरी भी कामयाबी है जो तुम चाहते हो, और वो क्या है, नसरु मिनल्लाहि वफतहुन करीब, जो तुम चाहते हो वो क्या है, अल्लाह की तरफ से नुसरत और करीबी हासिल होने वाली फतह। वबशिरिल मोमिनीन, और बशारत दे दीजिए ईमान वालों को। अब देखिए कैसे लगता है कि एक इंसान जब अपने मकसद से मोहब्बत करता है ना, पुख्ता अज़्म इरादा, तो फिर उसको होश नहीं रहती। बच्चों को कभी खेलते देखा करें, ख़ास तौर पे भागम दौड़, पसीने बह रहे हैं, रंग लाल हो रहा है, कोई आगे ठोकरों में चीज़ें आ रही हैं, दरवाज़ा आगे माएँ चीखती हैं, हाय आहिस्ता हाय आहिस्ता, चोट ना लग जाए, गिर ना जाओ, लेकिन वो चल पड़ते हैं। वजह क्या है, मकसद, पुख्ता अज़्म, इश्क, ऐसा जुनून कि मैंने ये करना है ये करना है। कैसे लोग फिर सरफरोश बन जाते हैं, जानबाज हो जाते हैं, नाकाबिले तस्खीर हो जाते हैं, और ऐसे लोग जो हैं वो एक ऐसा गिरोह बन के फिर दुनिया में उभरता है कि वाकई फिर बड़ी बड़ी कैसरों किसरा की कुव्वतें उनसे टकरा के पाश पाश हो जाती हैं। सहाबा अकराम एक ऐसी जमात बन के खड़े हुए कि सदियों तक दुनिया की कोई ताकत इनके सामने ना खड़ी हुई। इंजाम क्या हुआ, फतहुम करीब, दुनिया की भी जन्नत, आखरत की भी जन्नत, दुनिया की भी दौलत, खैबर भी मिल गया, तबूक भी मिल गया, वहाँ की दौलतें, दुनिया दुनिया, आखरत आखरत, कोई कमी उनकी ज़िंदगी में ना रह गई। और अगर आप सोचिए कि वो बिस्मिल्लाह ना करते, आगे ना आते, अपने कारोबार चमकाते रहते, अपने बच्चों की शादियां करते कराते रह जाते, खपते खपाते रह जाते, अपनी ही ज़ात को सहलाते रह जाते, तो आप मुझे बताइए क्या आज ये खुशखबरियां उनके ज़रिए जो हमें भी मिली ये मिलती। इस्लाम की तारीख तो बनने से पहले बिगड़ जाती। इसलिए अल्लाह ताला आखिर में कहते हैं कि देखो, दीन के काम तन्हा नहीं होते। कोई इंसान दुआ मांग सकता है, तड़प सकता है, रास्ता दिखा सकता है, लेकिन काम को करना साथियों ने ही होता है। जैसे कि हज़रत ईसा अलैहिस्सलाम ने कहा, या अय्युहल्लज़ीना आमनु कूनु अंसारल्लाहि कमा क़ाल ईसा इब्न मरियम, ए लोगो जो ईमान लाए हो अल्लाह के मददगार बनो, जिस तरह ईसा इब्न मरियम ने हवारियों को खिताब करके कहा था, कौन है अल्लाह की तरफ बुलाने में मेरा मददगार, और हवारियों ने जवाब दिया, हम हैं अल्लाह के मददगार। इस वक्त बनी इसराइल का एक गिरोह ईमान लाया और दूसरे गिरोह ने इनकार किया, फिर हमने ईमान लाने वालों की इनके दुश्मनों के मुकाबले में तायद की। फस बहु ज़ाहिरीन, और वही गालिब होकर रहे। इतनी खूबसूरत आयतें इन पर इतनी दफ़ा बातें हुई हैं, मीटिंग्स में, सेशंस में, ट्रेनिंग में। हज़रत ईसा अल्लाह के नबी थे, लेकिन देखिए कि आम इंसानों की मदद की ज़रूरत उनको भी पड़ी। तो अल्लाह ने दीन का काम फरिश्तों से भी करा लेना है, जानवरों से भी करा लेना है। हम भी दुआ करते हैं कि अल्लाह तू हमें भी इसी तरह अपने रास्ते में अंसारुल्लाह बना दे। तूने हमें जो इतना कुछ दिया उसका हक अदा करवा ले, और हम बेहतरीन तरीके से सीसा पिलाई हुई दीवार बनकर अल्लाह के रास्ते में आए। आप देखिए कि जब हम सबको दीन की दावत दी जाती है तो उस वक्त ये तो नहीं हो सकता कि हम बड़े प्यार से हेलो हाय बाय करके उसको ओके कर ले, कुछ तो मुश्किल आती है। तो मैं आप सबको इस वक्त गवाह बनाकर इस कुरान की, और मुझे नहीं पता था आज हम ये आयतें पढ़ने वाले हैं, लेकिन आप सबको कहूँगी कि अगर आप कुछ करना चाहते हैं ज़िंदगी में, अगर आप अभी कहीं कमिटेड नहीं हैं, तो फिर आप बिस्मिल्लाह करें। एक तो ये कि जो लोग काम कर रहे हैं वही और कामों को संभाल लें, उसमें नुकसान होगा, काम की क्वालिटी भी ख़राब होती है, कई और बिगाड़ पैदा होता है। लेकिन अगर आप में से कुछ साथी जो अभी कहीं कोई किसी कोर्स में हेल्प नहीं कर रहे, ठीक है आपको करना आता है कि नहीं आता ये छोड़ दीजिए, मैंने तो पहले ही कह दिया कि काम अल्लाह सिखाता है फिर करवाता है, हमें नहीं आता वो सिखा लेगा हमें, लेकिन आप बिस्मिल्लाह करें। देखिए आराम की ज़िंदगी कोई ज़िंदगी नहीं है, आप क्या समझते हैं हम सोने के लिए आए हैं दुनिया में? सोना ज़िंदगी नहीं, हरकत के लिए आए हैं, मेहनत के लिए आए। नींद से हमें वो सुकून नहीं मिल सकता जो दीन का काम करने से मिलता है। कुछ नहीं आता, आपको कागज़ कलम पकड़ना भी सिखा देंगे, आपको माउस पकड़ना भी सिखा देंगे, कोई माँ के पेट से सीखा हुआ नहीं आता। तो मेरी ख्वाहिश है कि ये जो अगला हमारा नूरुल कुरान कोर्स शुरू होने लगा है, उसकी पूरी टीम हमारी इस नूरुल नूर क्लास में से निकले, जो माशाल्लाह इस वक्त बिल्कुल तकमील पे हैं। तो अल्लाह ताला आपको बरकत दे। हम आगे चलते हैं सूरत जुमा पे। बिस्मिल्लाहिर्रहमानिर्रहीम, युसब्बिहुलिल्लाहि मा फिस समावाति व मा फिल अर्दिल मलिकिल कुद्दूसिल अज़ीज़िल हकीम। अल्लाह की तस्बीह कर रही है हर वो चीज़ जो आसमानों में है और हर वो चीज़ जो ज़मीन में है, बादशाह है वो नहायत मुकद्दस, नहायत ज़बरदस्त और हकीम। एक एक खूबी पे नाम ले, दिल ठंडा पड़ जाता है, ऐसे लगता है कि किसी ने दिल पे बर्फ़ डाल दी। इतनी बड़ी ज़ात के रास्ते के कामों की तरफ तुम्हें बुलाया जा रहा है, ऑनर समझो इसको, अपनी एक शान समझो। अल्लाह तुम्हारा मोहताज नहीं है, अल्लाह अपने काम कर करा सकता है। तुम थोड़ा सा अपने आप को बेआराम करके देखो, अल्लाह तुम्हें कैसा खूबसूरत आराम देगा। अल्लाह की सिफात पे गौर व फिक्र इंसान को तोड़ के रख देता है। अपने आप को इंसान क्या समझता है, लेकिन अल्लाह ताला उसको क्या बना के रख देता है। हुवल्लज़ी सफ़ेल उम्मीन रसूल मिनहुम, वही है जिसने आए उम्मी लोगों के अंदर एक रसूल खुद उन्हीं में से उठाया, जो इनको इसकी आयात सुनाता है, इनकी ज़िंदगी संवारता है और इनको किताब और हिकमत की तालीम देता है। वह इनकान मिन कब्ल लफ़ी दलालिम मुबीन, हालांकि वो इससे पहले खुली गुमराही में पड़े हुए थे। और इस रसूल की बेइज्जत इन लोगों के लिए भी है जो इनसे अभी नहीं मिले। ये कौन है, मैं और आप? हमारी बातें हो रही है कि हमने अपने नबी को देखा नहीं, लेकिन अल्लाह के नबी को खुशखबरियाँ दे दी गई थी कि आपके बाद एक उम्मत आने वाली है, आपको बिन देखे आप पर ईमान लाएगी। अल्लाह ज़बरदस्त और हकीम है, ये उसका फ़जल है जिसे चाहता देता है, और वो बड़ा फजल फरमाने वाला है। यहाँ आप देखिए कि सूरज जुमा जो है इसमें हकीकत में मुसलमानों को खुशखबरियाँ दी जा रही हैं कि एक वक्त ऐसा आने वाला है कि इस्लाम यहाँ से वहाँ तक फैल जाएगा। जब दीन की दावत देते हुए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को एक अरसा बीत गया और वो खातिर ख्वाह नतायज ना दिखे जो कि एक्सपेक्टेड थे, क्योंकि जब एक बंदा इखलास से और एक खुद अपनी ज़िंदगी का ओढ़ना बिछोना दीन को बनाता है, तो वो ये सोचता है कि आज मैंने पुकार लगानी है और कल लोगों ने मेरी पुकार पे लब्बई कह के मेरे साथ मिल जाना है। लेकिन शुरू में ऐसा नहीं होता, होते होते मक्का के 13 साल गुजर गए, फिर मदीना के 7 साल गुजर गए। सन 7 हिजरी में फ़तेह खैबर के करीब के दौर में ये सूरत नाजिल होती है, और उस वक़्त मुसलमान जो थे हकीकत में दुनिया की भी दौलतें पा रहे थे और दीन की दौलत उनके पास ही थी। किस तरह से इस सूरत के अंदर अल्लाह ताला ने तذکرہ किया इंशाल्लाह, लेकिन तकाबुल के लिए पहले मुसलमान गिरोह की बात पेश कर दी। मसलुल्लज़ीना हुम्मिलुत तौरात थुम्मा लम यहमिलूहा, जिन लोगों को तौरात का हामिल बनाया गया था मगर उन्होंने इसका बोझ न उठाया, उनकी मिसाल उस गधे की सी है जिस पर किताबें लदी हुई हों। इससे भी ज्यादा बुरी मिसाल उन लोगों की जिन्होंने अल्लाह की आयत को झुठला दिया है, ऐसे जालिमों को अल्लाह हिदायत नहीं दिया करता। इनसे कहो है लोगों जो यहूदी बन गए हो, अगर तुम्हें ये घमंड है कि बाकी सब लोगों को छोड़कर बस तुम ही अल्लाह के चहेते हो, तो मौत की तमन्ना करो अगर तुम अपने इल्ज़ाम में सच्चे हो, लेकिन ये हरगिज़ इसकी तमन्ना न करेंगे अपने उन करतूतों की वजह से जो ये कर चुके हैं, और अल्लाह इन जालिमों को खूब जानता है। इनसे कहो الحكيا قل إن الموت الذي تفرون منه فإنه ملاقيكم ثم تردون إلى عالم الغيب والشهادة. جس موت سے تم بھاگتے ہو وہ تو تمہیں آ کر رہے گی، پھر تم اس کے سامنے پیش کیے جاؤ گے جو پوشیدہ اور ظاہر کا جاننے والا ہے، پھر وہ تم کو بتا دے گا تم کیا کرتے رہے. کتنی بڑی حقیقت ہے موت. اپنی موت کا سوچیے، میری موت آ گئی، سب ختم، کچھ نہیں کر سکتی، کوئی نماز نہیں، کوئی روزہ نہیں، اس کے بعد کوئی صدقہ خیرات نہیں. آج کر لو، آج اللہ کے دین کا کام کر لو، کر لو، کر لو، کل کیا ہوگا، تمہارے پاس موقع نہیں رہے گا. کبھی جنت کا سوچیں اور لگے کہ وہاں دین کی نشر و اشاعت اور دین کو آگے پھیلانا نہیں ہے، تو حقیقت میں دل بجھنے لگتا ہے کہ کیا جنت میں ہم کریں گے. کوئی درس نہیں ہے، کوئی دورہ قرآن نہیں ہے، کوئی کورسز نہیں شروع ہوں گے. ہمارا تو مزاج اس طرح کا بن گیا کہ ہمیں ان چیزوں میں مزہ آتا ہے. ہمارے لیے تو یہ بات بڑی تسکین کے قابل ہے کہ کسی کو ہماری چھوٹی چھوٹی کوششوں سے بڑے بڑے فائدے ہو رہے ہیں، کسی کی دنیا بن جاتی ہے جبکہ ہماری دنیا بگڑتی بھی نہیں. تو انسان کا پھر دل چاہتا اور کروں، تو جنت میں کیا کریں گے؟ بہت تھوڑا ہے وقت، اس دنیا میں جو کرنا ہے اس کو کر لے تاکہ فائدہ ہو اور انسان آگے سے آگے پہنچتا جائے. اس کے بعد اگلی آیات وہ ہیں جس کی وجہ سے اس سورت کا نام غالباً سورت الجمعہ ہے. یا ایھا الذین آمنوا اذا نودی للصلاۃ من یوم الجمعہ. اے لوگو جو ایمان لائے ہو، جب پکارا جائے نماز کے لیے جمعے کے دن، تو اللہ کے ذکر کی طرف دوڑو اور خرید و فروخت چھوڑ دو، یہ تمہارے لیے زیادہ بہتر ہے اگر تم جانو. پھر جب نماز پوری ہو جائے تو زمین میں پھیل جاؤ اور اللہ کا فضل تلاش کرو اور اللہ کو کثرت سے یاد کرتے رہو، شاید کہ تمہیں فلاح نصیب ہو جائے. اور جب انہوں نے تجارت اور کھیل تماشا ہوتے دیکھا تو اس کی طرف لپک گئے اور آپ کو کھڑا چھوڑ دیا. ان سے کہو جو کچھ اللہ کے پاس ہے وہ کھیل اور تماشے اور تجارت سے بہتر ہے، اور وہ اللہ خیر الرازقین، اور اللہ تعالیٰ سب سے بہتر رزق دینے والا. ابتدائی دور کی کہانی ہے، ابھی تربیت نہیں تھی. نبی صلی اللہ علیہ وسلم کھڑے تھے، کہتے ہیں کہ قحط کا دور تھا، ابھی وہ لوگوں کی تربیت بھی نہیں ہو سکی تھی، اور ایک ایسا قافلہ آ گیا کہ جس کی بہت دن سے انتظار تھا. اور یہ دور تھا غربت کا، جو پہلے جا کے لے لیتا تو وہی فائدہ پا لیتا. جب قافلے کے آنے کا وقت سنا تو صحابہ کرام چلے گئے، تھوڑے سے لوگ باقی بچے. اللہ کے نبی نے کہا اگر یہ بھی نہ ہوتے تو یہ وادی تم پر آگ برساتی. یہاں سے پھر جمعے کے مسائل اور باقی باتوں کی طرف اشارہ ہے. پہلی قوموں کے پاس پورا پورا دن ہالی ڈے ہوتا تھا، ہفتہ اور اتوار کا دن، اور اس میں کام نہیں کر سکتے تھے، لیکن امت مسلمہ پہ صرف چند گھڑیاں، خطبہ شروع ہونے سے لے کے نماز پوری ہونے تک کا وقت امت مسلمہ کے مردوں کے لیے تجارت کاروبار کام حرام ہے. جمعے کی نماز چھوڑ کر اگر کوئی ان کاموں میں پڑ گیا تو آپ اس کے دین کی بھی گواہی نہیں دے سکتے. تو اللہ تعالیٰ سے دعا ہے کہ آج ہماری امت کو جمعے کی بھی اہمیت دے. بعض مرد صرف جمعے کی نماز کے آخر میں پہنچتے ہیں، جب اذان شروع ہو گئی خطبے کے بعد. تو یاد رکھیے کہ اصل جمعہ جو خطبے کا نام ہے، نماز تو ظہر کی نماز ہے بلکہ اور چھوٹی ہو جاتی ہے. مائیں ہونے کے ناطے ابھی سے اپنے بچوں کے دلوں میں ڈالیں، اسکولوں، کالجوں، یونیورسٹیوں میں نماز سے پہلے چھٹی لے کر مسجد میں پہنچ کر سکون سے بیٹھ کے سنیں. اور آپ کو پتہ کہ جمعہ کا خطبہ ایک ویکلی نصیحت کا ذریعہ بھی ہوتا ہے، جو اس کو نہیں سنتا اور اس کے بعد پھر اس کے دل پر حقیقت میں مہر لگ ڈر ہوتا ہے. اللہ ہمارے مردوں کے دلوں پہ لگی ہوئی مہروں کو توڑ دے. اگلی سوچ میں جٹیں گے جب کہ رسول کے ساتھ درد ہوتا کہ یہ منتشر کے زمین و آسمان کی اللہ ہے، مگر یہ سمجھتے نہیں. یہ کہتے ہیں کہ ہم مدینہ واپس پہنچ جائیں گے، تو جو عزت والا ہے وہ ذلت والے کو وہاں سے نکال باہر کرے گا. حالانکہ عزت اللہ اور اس کے رسول اور مومنین کے لیے ہے، مگر مومن جانتے نہیں. عبداللہ بن ابی نام کا ایک شخص، جس نے بظاہر کلمہ تو پڑھ لیا تھا لیکن دل میں اللہ اور رسول کی محبت نہیں تھی، دل میں بغض رکھتا تھا لیکن اللہ کے نبی کی نظروں میں بڑا بننا چاہتا تھا. عام طور پہ دل میں ایسے کام رکھتا کہ آپ کو تکلیف دیں، پیٹ پیچھے وار بھی ڈالتا، لیکن جمعے کے دن مسجد کے آگے کھڑا ہوتا. اور اس کو پتہ تھا کہ جو مسجد میں آ رہے ہیں وہ سب مسلمان بھی ہیں، پکے مومن ہیں، لیکن صرف بڑا بننے کے لیے آ کے کہتا آؤ آؤ لوگو آؤ، یہ اللہ کے رسول ہیں، دیکھو ان کی بات مانو. حالانکہ وہ آئے ہوئے تھے، جیسے جیسے کسی پہلے سے آئے ہوئے کو آپ دوبارہ کہیں کہ آپ آئیے. لیکن جب باہر جاتا تو اللہ کے نبی کے راستے سے لوگوں کو روکتا. ایک موقع پہ اس کی زبان سے وہ باتیں نکلی جو ابھی ہم نے ان آیات میں پڑھی. اس نے توہین رسالت کی اور اللہ کے نبی کو ذلت والا قرار دیتے ہوئے مدینہ سے نکالنے کی دھمکیاں دی، بلکہ مدینہ کے لوگوں کو سمجھایا کہ تم ان کو کیوں سپانسر کر رہے ہو، یہ اتنا ساتھ تم دے رہے ہو، ان کو چھوڑ دو تاکہ یہ سروائیو نہ کر سکیں اور اس ملک سے چلے جائیں۔ خیر، اس موقع کے بعد دوبارہ حسب عادت جب اس نے جمعے کے نماز کے لیے آنے والوں کو کہنا شروع کیا، آؤ آؤ لوگو، اللہ کے نبی ہیں، تو لوگوں نے اس کو پکڑ لیا اور کہا کہ اب ہمیں تمہارے دل کا پول پتہ چلا ہے۔ پتہ کیا چلا؟ کہ نفاق چھپتا نہیں، سچی محبت بھی نہیں چھپتی تو بازاری محبت بھی نہیں چھپتی۔ اللہ تعالی ہمیں سچے دمانوں میں اسلام سے محبت کرنے والا بنا دے۔ یا ایھا الذین آمنوا لا تلہکم اموالکم ولا اولادکم عن ذکر اللہ۔ اب ان دو چیزوں کا تذکرہ جو عموماً نفاق کا ذریعہ بنتی ہیں۔ اے لوگوں، جو ایمان لائے ہو، تمہارے مال اور تمہاری اولادیں تم کو اللہ کی یاد سے غافل نہ کر دیں۔ جو لوگ ایسا کریں وہی خسارے میں رہنے والے ہیں۔ جو رزق ہم نے تم کو دیا ہے اس میں سے خرچ کرو قبل اس کے کہ تم میں سے کسی کی موت کا وقت آ جائے اور اس وقت وہ کہے کہ میرے رب، کیوں نہ تو نے مجھ کو تھوڑی سی مہلت دے دی اور میں صدقہ دیتا اور صالح لوگوں میں شامل ہو جاتا۔ حالانکہ جب کسی کی مہلت عمل پوری ہونے کا وقت آ جاتا ہے تو اللہ کسی شخص کو ہرگز مزید مہلت نہیں دیتا، اور جو کچھ تم کرتے ہو اللہ اس سے باخبر ہے۔ آج دنیا میں جو کرنا ہے کر لو۔ ساری زندگی انسان مال سیند سیند کے رکھتا ہے، اولاد اور بڑھاپے کے لیے۔ جب موت آتی ہے اس وقت پتہ چلتا ہے کہ یہ دونوں ہی چیزیں میرے سے جا رہی ہیں، لیکن اس وقت پھر قبول نہیں ہوگا۔ یہ تو ایسے ہی ہے کہ آرڈر پاس کرنے کے وقت کوئی آرڈر پاس نہ کرے اور جہاں سے ڈیلیوری ملنی ہے اس ونڈو پہ کھڑا ہو کے کہ پلیز مجھے کچھ کھانا دے دو، میرے سے پیسے لے لو۔ اس دنیا میں ہم آرڈر پلیس کریں گے، آخرت میں ڈیلیوری ملے گی، اور موت اینڈنگ ٹائم ہے ہمارے آرڈر پاس کرنے کا۔ اللہ تعالیٰ سے دعا ہے کہ یہ دونوں چیزیں ہمارے راستے کی رکاوٹ نہیں بلکہ ہماری طاقت اور دین کے کام کرنے کا مزید ذریعہ بنے، اور اللہ تعالیٰ ہمیں ان کی قدر کی بھی توفیق عطا فرمائے۔ ورنہ اگلی سورت، جس کے اندر حقیقت میں دھوکے اور غبن کی باتیں ہیں، سورۃ تغابن۔ بسم اللہ الرحمن الرحیم۔ یسبح للہ ما فی السماوات و ما فی الارض لہ الملک و لہ الحمد وہو علی کل شیء قدیر۔ اللہ کی تسبیح کر رہی ہے ہر وہ چیز جو آسمانوں میں ہے اور ہر وہ چیز جو زمین میں ہے، اسی کی بادشاہی ہے اور اسی کے لیے تعریف ہے، اور وہ ہر چیز پر قادر ہے۔ وہی ہے جس نے تم کو پیدا کیا، پھر تم میں سے کوئی کافر ہے اور کوئی مومن۔ سوچئے کتنا دل کو ہاتھ پڑتا ہے۔ نصیب کی باتیں، اللہ کسی پہ زورتا تو نہیں ہے، لیکن یاد رکھیے کہ اللہ تعالیٰ ہمیں لوگوں کے کفر کو ختم کراؤ، اسلام کی دعوت دو۔ وہی ہے جس نے تم کو پیدا کیا، تم میں سے کوئی کافر ہے اور کوئی مومن، اور اللہ تعالیٰ وہ سب کچھ کرتے ہو۔ اس آسمان کو برحق پیدا کیا اور تمہاری صورت بنائی اور بڑی عمدہ بنائی، اور اسی کی طرف آخر کار تمہیں پلٹنا ہے۔ زمین و آسمان کی ہر چیز کا اس کو علم ہے، جو کچھ تم چھپاتے ہو، جو کچھ تم ظاہر کرتے ہو، سب اس کو معلوم ہے، اور وہ دلوں کا حال تک جانتا ہے۔ اللہ تعالیٰ ہمارے دلوں کو بھی جانتا ہے۔ کیا تمہیں ان لوگوں کی کچھ خبر نہیں پہنچی جنہوں نے اس سے پہلے کفر کیا اور پھر اپنی شامت اعمال کا مزہ چکھ لیا، اور آگے ان کے لیے ایک دردناک عذاب ہے۔ اس انجام کے مستحق وہ اس لیے ہوئے کہ ان کے پاس ان کے رسول کھلی کھلی دلیلیں اور نشانیاں لے کر آتے رہے، مگر انہوں نے کہا کیا بشر ہمیں ہدایت دیں گے، یعنی امید کیا تھی کہ فرشتے آئیں۔ فکفروا وتولوا واستغنى الله والله غنی حمید۔ اس طرح انہوں نے ماننے سے انکار کر دیا اور منہ پھیر لیا، تب اللہ بھی ان سے بے پرواہ ہو گیا، اور اللہ تو ہے ہی بے نیاز، اپنی ذات میں آپ محمود، یعنی تعریف کیا گیا۔ زعم الذین کفروا ان لن یبعثوا۔ منکرین نے بڑے دعوے سے کہا کہ وہ مرنے کے بعد ہرگز دوبارہ نہ اٹھائے جائیں گے۔ ان سے کہو، نہیں، میرے رب کی قسم تم ضرور اٹھائے جاؤ گے، پھر تمہیں ضرور بتا دیا جائے گا تم نے دنیا میں کیا کچھ کیا ہے، اور ایسا کرنا اللہ کے لیے بہت آسان ہے۔ ایسے نہیں لگتا کہ بس کسی کی ویڈیو بنتی گئی اور ایک دم کھول کے کسی کے سامنے رکھ دی۔ جس نے کیمرہ نہ دیکھا ہو وہ تو سوچے گا یہ کیسے ممکن ہے کہ تم ساری چیزیں دوبارہ میرے سامنے پیش کر دو۔ اللہ کہتا ہے میرے لیے سب کچھ آسان ہے، کرو کیا؟ فآمنوا باللہ ورسولہ والنور الذی انزلنا۔ بس ایمان لاؤ اللہ پر اور اس کے رسول پر اور اس روشنی پر جو ہم نے نازل کی ہے۔ تم جو کچھ کرتے ہو اللہ اس سے باخبر ہے۔ اس کا پتہ تم کو اس روز چل جائے گا جب جمع کیے جانے کے دن وہ تم سب کو اکٹھا کرے گا۔ وہ دن ہوگا ایک دوسرے کے مقابلے میں لوگوں کی ہار جیت کا۔ جو اللہ پر ایمان لایا اور جو نیک عمل کرتا ہے، اللہ اس کے گناہ جھاڑ دے گا اور اسے ایسی جنتوں میں داخل کرے گا جس کے نیچے نہریں بہتی ہوں گی، یہ لوگ ہمیشہ ہمیشہ ان میں رہیں گے، یہی بڑی کامیابی ہے۔ اور جن لوگوں نے کفر کیا ہے اور ہماری آیات کو جھٹلایا، وہ دوزخ کے باشندے ہوں گے جس میں وہ ہمیشہ ہمیشہ رہیں گے، اور وہ بدترین ٹھکانہ ہے۔ یہ ہے یوم التغابن، جمع ہونے کا دن۔ غین بار نون اس کا روٹ ہے۔ اب دیکھیے غبن اردو میں بھی ہم بولتے ہیں نا، غبن ہو گیا، دھوکہ ہو گیا۔ قیامت کے دن لوگوں کے ریزلٹس بڑے ان ایکسپیکٹڈ ہوں گے، یہ ہے غبن۔ آپ سوچ رہے تھے کہ کدھر گئے امام صاحب اور کدھر گئے درس دینے والے، پتہ چلا کہ وہ تو کہیں اور پہنچ گئے۔ اللہ نہ کرے ہم کسی غبن کا شکار ہوں۔ دنیا میں کسی کو پیسے والا سمجھتے تھے، وہاں وہ غریب اور مفلس اور کلاش ہوگا۔ اللہ تعالی ہم سب پہ اپنی رحمت کر دے۔ یہاں پہ الحمدللہ رب پورا ہوا، دعا کرتے ہیں کہ اللہ ہمیں آخرت کے دھوکوں سے نکال کر ایمان والی زندگی دے، اور اس دنیا میں رہتے ہوئے ہم اس آخرت کی تیاریاں کریں۔ سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔